नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको वृत्तमोड खबरमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। वृत्तमोड खबरमा हामी समसामयिक विषयवस्तुमा वृत्तमोड नगरपालिकामा रहनुभएका सरकारवाला निकायका प्रमुखहरूसँग कुराकानी गर्ने प्रयास गर्दछौँ। आज पनि हामीले वृत्तमोड नगर क्षेत्रमा पछिल्लो चरण शिक्षामा के कस्ता सुधारका कार्यक्रमहरू अगाडि बढिरहेका छन् भन्ने विषयमा आज हामी शिक्षा शाखा प्रमुख तिलचन्द भण्डारीसँग कुराकानी गर्न गइरहेका छौँ। विशेष त पछिल्लो चरण वृत्तमोड शिक्षाको हबको रूपमा विकास भइरहेको नगरमा पर्दछ। वृत्तमोडमा मेची अञ्चलकै शिक्षाको केन्द्रको रूपमा वृत्तमोडलाई लिने गरिन्छ। सामुदायिक र संस्थागत र सामुदायिक विद्यालयहरूमा अहिले वृत्तमोडका जति पनि सामुदायिक विद्यालयहरू छन् अथवा संस्थागत विद्यालयहरू पनि अहिले जिल्लामै उत्कृष्ट विद्यालयहरूका रूपमा दरिएका छन्। देशमै केही विद्यालयहरूले चर्चा कमाएका छन्। यसको पछाडि नगरको शिक्षा नीति र समुदाय स्थानीयको चाहिँ लगनशीलता, विद्यार्थीहरूको मेहनत पनि रहेको छ। तर पछिल्लो चरण शिक्षकहरूको आन्दोलनका कारण चालु आर्थिक वर्षको नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा केही प्रभाव परेको पक्कै पनि छ। अभिभावकहरू अहिले अन्यलको अवस्थामा छन्। आफ्नो नानीहरूलाई संस्थागत विद्यालयमा भर्ना गर्ने कि सामुदायिक विद्यालयमा भर्ना गर्ने, अब सामुदायिक विद्यालयको शिक्षाको अवस्था के होला भन्ने खालको अवस्था सिर्जना पनि भएको छ। यसलाई राज्यले सम्बोधन गर्नु पनि जरुरी रहेको छ। यो अलगै पाटो हो। यसका अलावा वृत्तमोड नगरपालिकाले चाहिँ शिक्षामा चाहिँ कस्तो अवधारणा अगाडि सारेको छ। अब नयाँ शैक्षिक सत्र पनि आउँदैछ, सुरु भइसकेको अवस्था छ। विद्यार्थीको भर्ना अभियान पनि सुरु भइसकेको अवस्था छ र यो शैक्षिक सत्रमा चाहिँ वृत्तमोड नगरपालिकाले शिक्षा क्षेत्रमा के कस्ता नीतिहरू अवलम्बन गरेको छ भन्ने विषयमा आज हामीले शिक्षा शाखा प्रमुख तिलचन्द भण्डारी सरसँग कुराकानी गर्न गइरहेका छौँ। हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। तिलचन्द सर, रेडियो भिजनमा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद सर, यहाँ र यहाँहरू सबै परिवारलाई पनि हार्दिक धन्यवाद।
हजुर तिलचन्द सर, यहाँले अथक मेहनत गर्दै हुनुहुन्छ। विशेष त अहिले पछिल्लो चरण वृत्तमोड शिक्षाको हबको रूपमा लिइन्छ, मेची अञ्चलकै शिक्षाको हबको रूपमा वृत्तमोडलाई लिइन्छ। यो अवस्थामा अहिले वृत्तमोड नगर क्षेत्रमा का स्थानीयका नानीहरू त छँदैछन्, पढ्दैछन्, बाहिरका जिल्लाहरूबाट पनि वृत्तमोडमा बसेर आउने, एउटा वृत्तमोडमा चाहिँ शिक्षाको गुणस्तर राम्रो छ भन्ने खालको अभिभावकहरूको बुझाइ पनि छ। वृत्तमोड नगरपालिकाले चाहिँ यहाँको शिक्षाको सुधारका निम्ति अब नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ, नयाँ केही सुरुवात गर्दै हुनुहुन्छ सर। यहाँले योजना पहिले पनि सार्वजनिक कार्यक्रमहरूमा पनि नयाँ आर्थिक वर्ष नयाँ शैक्षिक सत्रमा केही सुधारहरू हुन्छन् भनेर अभिव्यक्तिहरू पनि दिनुभएको थियो। के गर्दै हुनुहुन्छ तपाईँहरू?
हामी वृत्तमोड नगरपालिकालाई शैक्षिक हबकै रूपमा रहेको छ नगरपालिका, र यसका नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयहरू ले अब गुणस्तरीय शिक्षा र शैक्षिक उपलब्धि सुधारमा जोड दिनुपर्छ भनेर हामी गत वर्षदेखि नै शैक्षिक सुधार अभियान वर्षको रूपमा हामी अगाडि बढिरहेका छौँ। र यो वर्षको नतिजालाई पनि अलिअलि विश्लेषण गर्दाखेरि हामीले कक्षा आठको पाँचको परिचर्या हामीले आफै परीक्षा लिएर हेरेका छौँ। सुधार सही सुधारमा व्यापक सुधार हुँदै गएको छ। अहिले गत विगत भन्दा हाम्रो पालिकाको कक्षा आठकै नतिजा हेर्ने हो भने अहिले ग्रेड बेदी परीक्षा बाहेकै हामी 84% विद्यार्थी पास गर्ने सफल हुने अवस्था सिर्जना भएको छ। त्यसैले हामी शैक्षिक सुधारमै जोड दिन्छौँ। अबको दिनहरूमा भौतिक सुविधा विस्तार भन्दा पनि शैक्षिक सुधारमा जोड दिने गरी हामी कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। र यो हामी शैक्षिक सुधार अभियान वर्षलाई समीक्षा गर्दै अर्को वर्षको कार्यक्रमहरू पनि थप अगाडि बढाउँछ।
सरले यो प्राविधिक शिक्षातर्फ पनि अब केही गर्नुपर्ने बेला आएको छ। अब यो पुरातन शिक्षाले मात्रै चाहिँ विद्यार्थीहरूलाई चाहिँ टिकाउन मुस्किल पर्छ भन्ने कुरा उठाउनु भएको थियो। अब नगरले यो प्राविधिक शिक्षातर्फ चाहिँ कस्तो पहल गरिरहेछ सर?
प्राविधिक शिक्षातर्फ नगरभित्र पनि धेरैवटा संस्थाहरू सञ्चालित छन्। सिटिबिटी मार्फतका संस्थाहरू, हाम्रा विद्यालयसँग सम्बन्धित त्यस विद्यालयसँग सम्बन्धित संस्थाहरू धेरैवटा छन् र अहिले प्राविधिक शिक्षा पनि अगाडि बढिरहेको छ। होइन, समग्र प्राविधिक क्षेत्रको स्वीकृति लिने विद्यालय बढिरहेको छ भने वृत्तमोड नगरले कम्तीमा माध्यमिक तहका विद्यार्थीलाई सामान्य यो वायरिङ र प्लम्बिङ सम्बन्धी सामान्य सिप सिकाउनुपर्छ र त्यो सिप मार्फत उनीहरूलाई आफ्नो काम आफै गर्न सक्ने क्षमता विकास गर्नुपर्छ भनेर वायरिङ सम्बन्धी 30 कार्यघण्टे र प्लम्बिङ सम्बन्धी पनि 30 कार्यघण्टे जब 60 कार्यघण्टाको सिकाइका कार्यक्रमहरू हामीले 2 स्वयंसेवक शिक्षकहरूलाई मोबाइल रूपमा परिचालन गरेर सञ्चालन गरिरहेका छौँ र यसले राम्रो प्रभाव पडिरहेको छ। माध्यमिक तहको कक्षा 9 कक्षालाई फोकस गरेर हामीले त्यो कार्यक्रम गरिरहेका छौँ र गत वर्षदेखि हामी 1 भयो यसको पनि समीक्षा गर्ने बेला हुन लागेको छ र त्यसले सबै बालबालिकाहरूले सामान्यत चाहिँ प्राविधिक शिक्षा सम्बन्धी विषय पनि जोडिरहेको छ भने अन्य सही संस्थाहरूमा पनि हामी प्राविधिक क्षेत्रका विषयवस्तुहरूलाई प्राविधिक क्षेत्रका सिकाइहरूलाई जोड दिन अगाडि बढिरहेका छौँ।
अहिले यो विद्यार्थी भर्ना अभियान चलिरहेको छ अथवा अहिले नयाँ शैक्षिक सत्र सुरु भइरहँदाखेरि अब यो संस्थागत विद्यालयतर्फ जुन पाउनुपर्ने छात्रवृत्तिका विषयमा पनि केही चर्चाहरू सुनिन्छन् बजारमा, होइन, नगरले प्रभावकारी अनुगमन गरिदिएदेखि अथवा नगरले सिफारिस गरेका विद्यार्थीहरूलाई चाहिँ भर्ना गराउनका लागि पहल गरिदिएदेखि हुन्थ्यो भन्ने खालको अभिभावकको बुझाइ छ। यसमा चाहिँ यो 10% चाहिँ छात्रवृत्ति प्रदान गर्ने कुरा चाहिँ कतिको प्रभावकारी हुने रहेछ, सरले कतिको यो विचार गर्नुभएको छ सर?
यसमा वृत्तावर नगरले विगत वर्षदेखि नै संस्थागत विद्यालयको 10% छात्रवृत्तिलाई व्यवस्थित गर्दै आएको छ र हामीसँग हामीले छात्रवृत्ति दिएका विद्यार्थीहरूको विवरण अभिभावकको नाम नामी सहितको विवरण वेबसाइटमा समेत प्रकाशित गरेका छौँ
हजुर।
र त्यस्तो हजुरले भने जस्तै अब त्यस्तो कुनै समस्या आएमा हामीलाई कुनै उजुरी आएको छैन, अझै त्यसलाई भेरिफिकेसन गर्न साँच्चै हो कि होइन भनेर हेर्न जान हामी अझै सकेका छैनौँ। तर विद्यालयले 10% छात्रवृत्ति निर्णय गरेर त्यसको 10 पनि 10 सय मान्दा 60% विद्यालय व्यवस्थापन समितिको निर्णयबाट र 40% नगरपालिकाको निर्णयबाट छात्रवृत्ति प्रदान गरिएको छ र सबै विद्यालयको अभिलेख प्राप्त भएको अभिलेख अनुसारको हामीहरूले वेबसाइटमा राखेका छौँ र छात्रवृत्तिमा त्यति धेरै समस्या छैन। अझै अभिभावकले सबैले पाए पाएनन् निर्णय भएर पाए पाएन भनेर त्यसलाई अडिट गर्ने काम चाहिँ हामी यो वर्षदेखि फेरि सुरु गर्नेछौँ र त्यसमा चाहिँ अब आम अभिभावकहरूले आम सरकार अदालतज्यूहरूले स्पष्ट किटानी गरेर यस्ता यी समस्या आए है भनेर विद्यालयगत रूपमा हामीहरूलाई कुनै निवेदन अथवा कुनै जानकारी प्राप्त भएमा हामी तत्काल त्यसलाई कार्यान्वयन गर्न अघि लाग्छौँ। त्यसैले छात्रवृत्तिमा नेपाल सरकारको 9 प्रक्रिया हामीले पुरा गरेका छौँ।
अब यो शुल्क निर्धारणको कुरा चाहिँ कसरी हुँदैछ सर? अब शैक्षिक सत्र पनि सुरु हुँदैछ, अब मनमानी तरिकाले आफूले शुल्क लिए भन्ने खालको एक किसिमको बुझाइ पनि छ यो चाहिँ संस्थागत विद्यालयतर्फ। अब सामुदायिक विद्यालयतर्फ त अब अहिले तपाईँहरूले धेरै कुराहरू सुधार गरिसक्नु भएको छ, यो शुल्क निर्धारणमा चाहिँ अहिले नगरले के गरिरहेछ सर?
शुल्क निर्धारणमा हामी गत विगतदेखि नै हामीले एउटा कार्यदल सहित बनाएर शुल्क समायोजनका विषयहरू उठाइरहेका छौँ। हामीले विद्यालयको स्तरीकरण नक्सा स्तरीकरण गरौँ र स्तरीकरणका आधारमा श्रेणी अनुसारको शुल्क कायम गरौँ भन्ने हामी गत वर्ष लागिरहेका छौँ। शिक्षा समितिले शिक्षा समितिको सदस्यको समयजगत्व एउटा समिति पनि बनाएर सफल भइरहेको छ, त्यो अलि सफल हुन सकेका छैनौँ। त्यसैले गत वर्ष नै शिक्षा समितिले चाहिँ प्रत्येक 2 वर्षमा शुल्क समायोजन गर्ने भन्ने निर्णय भएको हुँदा यस वर्ष पनि हामी 1 गत वर्षकै निर्णय कायम गर्ने गरी हामीले शुल्कमा कुनै वृद्धि गरेका छैनौँ र गत वर्षकै शुल्क सबै विद्यालयले लिनुपर्ने हुन्छ र त्यो परिपत्र हामीले धेरै बुझाएको छात्रवृत्ति शुल्क लगायतका सम्पूर्ण विषय 8-9 विषयमा हामीले एउटा निर्देशन जारी गरिसकेका छौँ। यो सहित 28 त्यही सूचना अनुसारको प्रक्रिया अगाडि बढ्न यो साइड पनि छ यो कुरो अगाडि बढ्न मतलब आम अभिभावक आम विद्यालय शिक्षक लगायत सबैलाई हामी अनुरोध पनि गर्न चाहन्छौँ।
जस्तै नि सर, अहिले त भर्ना अभियान नै सुरु भइसकेको अवस्थामा पनि शुल्क निर्धारण नहुँदा, समयमा शुल्क निर्धारण नगरिँदा अलिक समस्या आउँदैन सर?
अहिले शुल्क निर्धारण भइसकेको त गत वर्षकै शुल्क कायम हुने
यसपालि हजुर हजुर
यस वर्ष पनि गत वर्षकै शुल्क कायम हुने हो। शुल्कमा 2-3 विषय छन्, त्यो विषय चाहिँ यहाँ सबैले पहिचान गर्नुपर्छ। 4 शुल्क हामीले नगरपालिकाले निर्धारण गर्छ, बाँकी शुल्कहरू अभिभावकको 2/3 भेलाले निर्णय गरेको अनुसार निर्धारण हुन्छ। जस्तै हामी मासिक शुल्क निर्धारण गरिदिन्छौँ र मासिक शुल्कै आधारबाट वार्षिक शुल्क अनि भर्ना शुल्क र परीक्षा शुल्क त्यसैको आधारबाट त्यसकै नम्स अनुसार लिने पाइन्छ भने अब नयाँ अरू बाँकी थप सेवा सुविधा दिएका शुल्कहरू, आवास शुल्कहरू, गाडीका शुल्कहरू, यी विषयहरू चाहिँ विद्यालयले आफ्नो त्यो सेवा प्रयोग गर्ने अभिभावकको 2/3 अनुमोदन गराएर उहाँहरूले आफै लिन सक्नुहुन्छ।
हजुर, अब यो विद्यार्थी भर्ना अभियान अहिले चाहिँ सुरु गर्नुपर्ने अवस्थामा शिक्षकहरूले आफ्नो माग राखेर अहिले आन्दोलन जारी रहँदाखेरि यसको प्रभाव चाहिँ बिरतामोड नगरपालिकामा परेको छ कि छैन? अहिले यो भर्ना अभियानलाई चाहिँ तपाईँहरूले कसरी हेर्नु भएको छ सर?
म यसलाई चाहिँ अलिकति अगाडि जोड्न चाहन्छु। वास्तै नेपाल सरकारले विद्यालय शिक्षा ऐनमा आउँदा यो प्रदेश त सङ्घीय त स्थानीय त सबै अन्यलमा छन् र यो अन्यलताले यति काम गर्छु भन्न पनि हामीहरूलाई कानुनी रूपमा सहायता छैन। प्रत्येक ठाउँमा बाधा र व्यवधानहरू छन्, त्यसैले यो धेरै छिटो आउनुपर्ने ऐन थियो तर आएन। र म यो ऐन चाहियो भनेर शिक्षकहरूले आन्दोलन गर्नु नि आफैमा पनि एउटा महत्त्वपूर्ण विषय रहेको छ। त्यसैले यो विषयमा ऐन चाहिन्छ, सबैलाई ऐन नभई हुँदैन र त्यो अनुसारको अगाडि बढ्नुपर्छ। यसमा नेपाल सरकारले धेरै विशेष ध्यान दिलाउनु पर्ने अवस्था छ। र अब यो नेपाल सरकारसँगको आन्दोलन भएकाले पालिकाले अहिले तत्काल त्यसो धेरै गर्न त केही पनि सक्दैन। तर मलाई चाहिँ के लाग्छ भने शिक्षक महासङ्घका समूह टिम र नेपाल सरकारको टिमले तत्काल यसको समाधान निकाल्ने, हुन सक्ने समस्या के अरे मागहरूलाई सम्बोधन गर्ने न र अन्य मागहरूमा कति शिक्षक महासङ्घको रखबारी गर्दै महासङ्घले रखबारी गर्दै तत्काल यसलाई चाहिँ आन्दोलनलाई टुङ्गो लगाएर विद्यालयमा भर्ना गर्न भर्ना अभियानलाई अगाडि बढाउने, विद्यालयमा पाठ्य पुस्तकको व्यवस्थापन गर्ने, विद्यार्थीहरूलाई नियमित प्रशासन अगाडि बढाउने समय आइसकेको छ। समय अलिक घर्किसक्न लागेको छ। यसले अलिकति पछि भर्नामा सामुदायिक विद्यालयलाई अलिकति ठुलो समस्या पर्ने सम्भावना पनि बढिरहेको छ। त्यसैले दुवै पक्षले अब अलिक धैर्य गरेर संयम भएर साथसाथै हाम्रा नानी बाबुहरूको अभिभावकहरूको हितमा पनि ध्यान हुने गरी र आफ्ना माग र आफ्ना उठाएका विषयवस्तुलाई पनि सम्बोधन गर्ने प्रतिबद्धता हुने गरी चाहिँ चाँडै टुङ्ग्याउनुपर्छ र विद्यालय सञ्चालन चाँडै हुनुपर्छ भन्ने मलाई लाग्यो।
जस्तै अहिले यहाँ कक्षा बाह्रको परीक्षा 11 गतेदेखि सञ्चालन हुनुपर्ने हो, अहिले विद्यार्थीहरू चाहिँ बिचल्लीमा परे जस्तो, बा इक्जाम हुन्छ कि हुँदैन, सर्छ कि के हुन्छ भन्ने खालको अन्यलमा हुनुहुन्छ, तमाम विद्यार्थीहरूलाई चाहिँ तपाईँको सुझाव के छ?
विद्यार्थीहरूलाई त अहिले हुन्छ हुँदैन निर्णय नभइकन हामीले अगाडि बढ्नु हुँदैन, के अरे केही पनि गर्नु हुँदैन। त्यसैले अहिले व्यवस्थित घरमा बसेर व्यवस्थित रूपमा आफ्नो पढाइलाई आफ्नो सिकाइलाई अझ सुधार गर्दै अगाडि तयारीकै अवस्थामा रहनुपर्छ। किनभने पहिले नै पूर्व निर्धारित कार्यक्रम एक दिन अगाडि पनि निर्णय भएर सञ्चालन हुनसक्छ। त्यसैले कुनै पनि विद्यार्थीले दोधारमा नपरी दुविधामा नपरी आफ्नो सिकाइ आफ्नो पढाइलाई व्यवस्थित गर्नुपर्छ भन्ने म सुझाव दिन चाहन्छु।
अहिले यो धेरै चाहिँ संस्थागत विद्यालयहरूमा पनि हामी पुगिराख्दाखेरि अभिभावक पुगिराख्दाखेरि पनि बिरतामोड नगरपालिकाले लागू गरेको आचरण शिक्षाको पुस्तक चाहिँ प्राप्त हुन सकेन समयमा भन्ने कुरा गुनासो गरिराखेको अभिभावकहरूले पाउँछौँ। यो पुस्तक समयमा उपलब्ध नहुनुको कमजोरी कसको हो सर?
हाम्रोमा त्यस्तो छैन, यो अलिकति त्यो हामीले सूचनामा गरेका छौँ, निर्देशनमा त्यो यहाँबाट लिने भनेर विद्यालयलाई गरेका छौँ, होइन आमाहरूको उसमा पनि गरेका छौँ। हामीहरूलाई जुन संस्थालाई हामीहरूले छाप्न दिएका छौँ त्यो संस्थाले छापेर अपडेट छ, उहाँहरूले नपाएको भन्दा पनि कहाँ लिने चाहिँ अभिभावकलाई विद्यालयले सूचित नगर्दाखेरिको समस्या हो जस्तो लाग्छ मलाई। जब त्यो विद्यालयले सूचित गर्न नसकेको हो या कहाँ कमजोरी हो, तर त्यो हामीसँग पाठ्य पुस्तक अभाव भएको विद्यालय नपाएको अवस्था होइन।
अब सर, यो नयाँ शैक्षिक सत्रमा चाहिँ अघिल्लो वर्षभन्दा बिरतामोड नगरपालिकाले फरक योजना केही बनाउँछ सर?
अब यो सामुदायिक विद्यालय अझै सुदृढ गर्नुपर्छ भन्ने गरी सामाजिक शैक्षिक सुधारका कार्यक्रमहरूलाई चाहिँ अब आउने बजेटमा अब नयाँ उचाइ सत्रमा अलिकति अझै व्यवस्थित गरेर अब सिकाइतर्फै पाटोमा जोड्नुपर्छ र गुणस्तरकै पाटोमा जोड्नुपर्छ अनि सिकाइ उपलब्धि विस्तारकै पाटोमा जोड्नुपर्छ भन्ने गरी हामी छलफल गरिरहेका छौँ र त्यही पक्षमा आधार लिएर त्यसै विषयवस्तुलाई मूल टेकेर हामीले कार्यक्रमहरू अगाडि सार्छौँ। र अब अहिले सामुदायिक विद्यालय धेरैवटा विद्यालय त अहिले अग्र स्तरमा पुगिसक्नुभएको छ र अझै अरू थप विद्यालयहरूलाई पनि त्यो स्तरमा लाने गरीका हामी कार्यक्रम अगाडि ल्याउँछौँ।
एउटा अहिले सरकारले पनि विद्यार्थीहरूको मानसिकता अनुसार विद्यार्थी फेल भयो भने उसको भविष्य नै अन्धकार हुने, फ्रस्ट्रेसन जस्तोमा जाने, उसले पढाइ बिचैमा छोडिदिने, एक वर्ष फेल भयो भनेदेखि कि त पढाइ नै ब्रेक गर्ने खालको चाहिँ अवस्था सिर्जना भएको छ र विद्यार्थी अधिकतम विद्यार्थी पास हुने गरी चाहिँ विद्यालय लाग्नुपर्ने सम्बन्धित निकाय लाग्नुपर्ने भन्ने खालको कुराहरू हामीले बुझ्छौँ। अब यसलाई चाहिँ विद्यार्थीहरूलाई चाहिँ 100% पास गराउने कुनै योजना अथवा कुनै हुन्छ सामुदायिक विद्यालयतर्फ त्यस्तो केही नीति ल्याउँछ बिरतामोड नगरपालिकाले?
हाम्रो लक्ष्य नै त्यही हो, तपाईँहरूले चाहिँ परीक्षामा जाँच लिएर पास फेल विषयलाई जोड्ने भन्दा न्यूनतम सिकाइ उपलब्धि प्राप्त गरेर
विद्यार्थी
कक्षामा जाने यो पाटोबाट हामी अघि लाग्छौँ। र मैले अघि पनि तपाईँले कक्षा आठको परीक्षा हेऱ्यौँ, हामीले 84% हाराहारीमा हाम्रा विद्यार्थीहरू सफल हुनु माथिल्लो कक्षा पढ्नलाई सफल हुनुभएको छ भने अबका दिनमा पनि हामीले सिकाइलाई जोड्ने हो, जोडेर सिकाइ राम्रो बनाउँदै जाने हो। तर तपाईँले भने जाँचलाई बेस लिने भन्दा पनि जाँचभन्दा अगाडि नै तयारीको अवस्थालाई चाहिँ आधार लिएर अगाडि बढ्ने गरीको हामी कार्यक्रम गत वर्षदेखि लागिरहेका छौँ र विद्यालयले पनि त्यसका लागि प्रशस्त प्रयास गरेका छौँ, सामुदायिकले पनि गरेका छौँ, संस्थागतले पनि गरेका छौँ। र आगामी दिनमा हामीले विद्यार्थीहरूलाई न्यूनतम सिकाइ उपलब्धि प्राप्त नगर्ने अवस्था सिर्जना नहुने गरी अगाडि बढ्ने हो। अब केही थोर बहुत त हुन्छ नै तर समग्रमा हेर्दाखेरि चाहिँ उच्च उपलब्धि प्राप्त हुन सक्ने अवस्थामा जाने हो। तर परीक्षालाई मात्रै बेस लिएर अघि बढ्ने नबढ्ने गरीका कार्यक्रमहरू हामी त्यही भएर सिकाइ उपलब्धि सुधार अभियानकै रूपमा चाहिँ फेरि पनि जानुपर्छ भनेर भनेको छौँ। अब सायद यो आन्दोलन सकिएपछि हामी पनि एउटा कुनै त्यो समीक्षा गर्दै सिकाइ उपलब्धि सुधारको समीक्षा गर्दै हामी एउटा सम्मेलन फेरि पनि गर्नेछौँ शिक्षकहरूसँग र त्यो सम्मेलन मार्फत अगाडि बढाउँछौँ। अर्को कुरो हामीहरूले कुन महिनामा कति पढाउने के कुन विषय वस्तुलाई कुन महिनामा सम्पन्न गर्ने भन्ने गरी सबै कार्यक्रम सहितको शैक्षिक क्यालेन्डर गत विगतदेखि नै लागू गरिरहेका छौँ र सामुदायिक संस्थागतमा एकरूपता हुने गरी शैक्षिक क्यालेन्डरलाई हामीले निर्माण गरेर अहिले विद्यालयमा हामीले पुगाइरहेका छौँ र त्यो शैक्षिक क्यालेन्डरले हामी अन्यभन्दा हाम्रोमा निकै बढी सामुदायिक विद्यालयमा पनि विद्यालय प्रशस्त लाग्ने गरी 225 दिनभन्दा बढी विद्यालय खुल्ने गरीका हामीहरूले कार्यक्रम बनाएका छौँ र त्यसैले त्यो न्यु कमी हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन, हामीहरूले कमी हुने गरीको कार्यक्रम र कार्यक्रम बनाएको छैन।
अब सामुदायिक विद्यालयमा भर्ना अभियान रोकिएको अवस्थामा अहिले विद्यार्थीहरू घरमा बसिरहेको अवस्थामा त्यस्ता विद्यार्थीहरूलाई चाहिँ सरको सुझाव के छ अभिभावक विद्यार्थीहरूलाई?
अब म दुइटै पक्षलाई आन्दोलन पक्ष सरकार पक्षलाई तत्काल समाधान निकालेर तत्काल एउटा निकास निकालेर पुनः खबरदारी गर्ने गरी शर्तमा विद्यालय यथाशीघ्र सुचारु गरौँ र सबै अभिभावक र विद्यार्थीहरूको भावना र चाहनालाई पुरा गरौँ भन्न म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु भने विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो सिकाइका विषयवस्तु पाठ्यपुस्तक उपलब्ध प्राप्त गरेर सिकाइसँग जोडिनुहोस्। अब पक्कै पनि धेरै समय लाग्दैन, यो लामो समय लाग्ने विषय हुँदैन, यसले विकास तत्काल पाउँछ र विद्यालय चाँडै नै सुरु हुन्छ। त्यसैले यहाँहरू धैर्य गरेर अगाडि बढ्नुहोस् भन्न म अनुरोध गर्छु।
हस् सर, अत्यन्त व्यस्तताका बावजुद पनि समय प्रदान गरिदिनु भयो र पछिल्लो बिरतामोड नगरपालिकाले लिएका अवधारणाहरू शिक्षासँग विशेष गरी लिएका अवधारणाहरूको बारेमा जानकारी गराइदिनु भयो। समय प्रदान गर्नुभएकोमा सरलाई हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद, यहाँ लगाएर यहाँको सम्पूर्ण टिमलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो बिरतामोड नगरपालिकाका शिक्षा शाखाका प्रमुख तिलचन्द भण्डारी। पछिल्लो समय बिरतामोड नगरपालिकाभित्रका शैक्षिक संस्थाहरूको शैक्षिक स्तर वृद्धिका निम्ति के कस्ता योजनाहरू बनाइएका छन् र अहिलेको समसामयिक विषयमा आफ्नो धारणा राख्नुहुँदै हवस् त आजलाई बिरतामोड खबर यति नै। हामी अर्को हप्तामा फरक व्यक्तित्वसँगको कुराकानी लिएर पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।
फागुनदेखि वैशाख